तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब शुरू हुन्छ कार्यक्रम देश परदेश। नमस्कार, कार्यक्रम देश परदेशमा तपाईंलाई सञ्जिता देवकोटा र मिलन तिमिल सिन्हाको स्वागत छ। वैदेशिक रोजगारीका विषयमा छलफल र संवाद गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान यसै समयमा सुन्न सकिन्छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट देश परदेश एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रम बुधबार बेलुकी 5:20 मा पनि फेरि सुन्न सकिन्छ।
देशभित्र र बाहिर पाइने कामका अवसर, विदेशको काम र कमाई, कामका लागि चाहिने सिप र वैदेशिक रोजगारीका विविध पाता यस कार्यक्रमका मुख्य विषय हुन्। रोजगारीको सिलसिलामा परिआउने सुख दुःखसँगै काम गर्न जाने देशको हावापानी, रहन सहन, चालचलन, संस्कृति र काम गर्दाका सुख दुःख पनि कार्यक्रम देश परदेशमा समावेश हुन्छन्।
कोरोनाका कारण खाड़ी र मलेसियामा रोजगारी गरिरहेका कतिपय नेपाली श्रमिक रित्तो हात फर्कन बाध्य भए। कतिपय रोजगारदाताले श्रमिकलाई दिनुपर्ने ज्याला समेत दिएनन्, अथवा कोरोना कालमा श्रमिकको ज्याला चोरी गर्ने कामको शुरूआत भयो। अहिले त यो आम प्रवृत्ति जस्तै भएको छ। महामारीको नाममा श्रमिकले महिनाभरि काम गरेको तलबमा कैंची चलाउनेहरू बढेका छन्। काम गरे बापत श्रमिकले पाउनुपर्ने तलब र सुविधा नदिने र दिए पनि आधा मात्रै दिने जस्ता ज्यादती बढेको एक अध्ययनले देखाएको छ। यस्तो समस्या खाडीको देश कतारमा सबैभन्दा धेरै देखिएको छ। आजको देश परदेशमा हामी नेपाली श्रमिकको ज्यालामा हुने चोरीका विविध पक्षमा कुराकानी गर्छौं।
आज हामीसित छन्
51 महिना मलेसियामा काम गर्दा मासिक ज्यालामा कम्पनीले गरेको ज्यालाको चोरी भोगेर फर्किएका इलामका होमना चापागाईको अनुभव।
आपत विपद परेको बेला हामी त्यो फन्ड दिन्छौ भनेको थियो, पछि हामीले कति रिक्वेस्ट गर्यौँ, हामीलाई यस्तो आपत परेको छ, अहिले छैन, खाने केही छैन मर्ने।
अहिले विदेशमै काम गरिरहेका र उनीहरूले पाउनुपर्ने ज्यालामा महिनै पछि लागिरहेको कैचीको कुरा
1900 दिने भनेको थियो, त्यो हामीले एमबिसीलाई भनेको थियौँ, हामीलाई 1700 काम लगाइरहेछ भन्दा त्यो पनि अब चुप्लाएर बस चुप्लाएर त्यहाँ गर्ने होइन भन्ने उनीहरूले, अनि अब हाम्रो नेपाल सरकारलाई पनि उजुरी गर्दा पनि हुँदैन, हुन्छ हामीले त खोज्ने ठाउँ कहीँ पनि छैन।
अनि वैदेशिक रोजगारीमा जानेहरूको ज्यालामा भइरहेको ठगी र यस्तो हुन नदिन सरकारले चाल्नुपर्ने कदम बारे प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीको विचार।
ज्याला चोरी चाहिँ निरन्तरता पायो भनेदेखि यसको अवस्था चाहिँ वैदेशिक रोजगार क्षेत्रमा एकदम भयावह हुन्छ। कामदारको व्यक्तिगत जीवन, उसको मानसिकतादेखि लिएर उसँग आश्रित परिवारलाई पनि असर त छँदैछ।
साथमा छ तपाईँका रुचि र चासोको विषय समेटिएको राउन्ड अफ पनि। तर सबैभन्दा पहिला सुनौ हप्ताभरिका रोजगार गतिविधि। प्रस्तुत गर्दै हुनुहुन्छ साथी दिपा तिमल सिन्हा।
तपाईँ विदेश जाँदै हुनुहुन्छ र पुलिस रिपोर्ट प्रमाणपत्रको प्रमाणीकरणका लागि कन्सुलर सेवा विभाग काठमाडौँमा लाइन लाग्ने बारे सोच्दै हुनुहुन्छ। अब त्यो झन्झट सकिएको छ। विभागले विदेश जान आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरणका लागि विभागमा लाइन लाग्नु नपर्ने व्यवस्था गरेको छ। विभागले प्रहरी प्रतिवेदनको प्रमाणीकरण अनलाइनबाट मात्र गरिने व्यवस्था मिलाएको छ। विभागका अनुसार भदौ 13 गते आइतबारदेखि यो नियम लागू भएको छ। यो व्यवस्थाले विदेश जानेहरूले घरमै बसेर सहज एवं सरल रूपमा सेवा लिन सक्नेछन्। राजस्व रकम पनि अनलाइनबाटै बुझाउन सकिन्छ अथवा ग्लोबल आईएमई बैंकको देश देशभर रहेका जुनसुकै शाखाबाट पनि राजस्व तिर्न सकिन्छ। राजस्व बुझाएको रकम र प्रहरी प्रतिवेदन रंगीन प्रतिसहित बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म आफै वा आफैले अनलाइन फारम भर्दा तोकेको व्यक्ति आउनुपर्नेछ। विभागमा कागजात लिन आउँदा नागरिकताको प्रमाणपत्र वा फोटो सहितको परिचय खुल्ने कागजात सहित आउनुपर्नेछ। युएईले अगस्त 30 तारीकदेखि टुरिस्ट भिसा जारी गरेको छ। कोरोना विरूद्धको पूर्ण खोप लगाएका सबै देशका नागरिकलाई अगस्त 30 तारीकदेखि टुरिस्ट भिसा जारी गरिएको युएईका अधिकारीहरूले बताएका छन्। टुरिस्ट भिसाका लागि आवेदन दिनेहरूले विश्व स्वास्थ्य संगठनले मान्यता दिएको मध्ये कुनै एक खोप पूर्ण रूपमा लगाएको हुनुपर्नेछ। टुरिस्ट भिसामा युएई जानेले पनि अन्य स्वास्थ्यका मापदण्ड सहित ऱ्यापिड पीसीआर परीक्षण गरेको हुनुपर्नेछ। ओमानमा सेप्टेम्बरदेखि भिजा नवीकरण गर्नका लागि कोरोना विरूद्धको खोपको एकमात्र लगाएको हुनुपर्ने भएको छ। ओमानले पछिल्लो समय आफ्नो नियम परिवर्तन गर्दै सेप्टेम्बरमा भिजा नवीकरणका लागि एउटा मात्र खोप र अक्टोबरदेखि भने भिजा नवीकरणका लागि खोपको दुवै मात्र लगाएको हुनुपर्ने नियम ल्याएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ। ओमान बाहिर बसेको 6 महिनाभन्दा बढ़ी अवधि भएको छ भने रोजगारदाता मार्फत आरओपी कार्यालयमा सम्पर्क गर्नुपर्ने दूतावासको सूचनामा उल्लेख छ। ओमानले फाइजर, बायोएनटेक, एस्ट्राजेनेका, गमालेया, स्पुत्निक भी, मोडना, सिनोभ्याक्स, सिनोफार्म, भेरोसेल र जोनसन एण्ड जोनसन गरी 8 कम्पनीका खोपलाई मान्यता दिएको छ। यस्तै उडान पूर्व 72 घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट हुनुपर्ने व्यवस्थालाई पनि निरन्तरता दिइएको छ भने पीसीआर नेगेटिभ भएकाहरूले क्वारेन्टीन बस्नुपर्ने छैन। कम्पनीको क्वारेन्टीन सम्बन्धी व्यवस्था नभएकाहरूले 1 महिनाको मान्यता भएको अन्तर्राष्ट्रिय कोरोना यात्रा बीमा गरेको हुनुपर्नेछ।
हप्ताभरिका गतिविधिपछि अब कार्यक्रमको मेलो थालौं मलेसियाबाट फर्किएका इलामका होमनाथ चापागाईको अनुभवबाट। 5 वर्ष अघि मलेसिया गएका होमनाथको करार हुँदासम्म काम ठिकठिकै चल्यो। कम्पनीकै अनुरोधमा उहाँले 2 वर्षको भिसा थप्नुभयो। कम्पनीले भिसा थप्नेहरूलाई घर फर्काउने भनेको थियो, तर पासपोर्टमा भिसा लाग्न साथ कोरोना महामारी शुरू भयो। उहाँले कम्पनीमा निरन्तर काम गर्नुभयो, तर कम्पनीले कोरोनाको बहानामा पाउनुपर्ने तलब कटौती गर्न थाल्यो। घर फर्कन्छु भन्दा न घर फर्कन दियो न त काम गरे बापतको तलब नै। उहाँको 5100 रिंगिट तलब कम्पनीले नै खाइदियो। कम्पनीले दिएको पीड़ा सुनाउँदै ओमनाथ,
5 वर्ष अगाडि मलेसिया गएको थिएँ अनि मलेसियामा काम गर्दै गर्दाखेरि अहिले लास्टमा आएर पोर घर पठाउने 3 वर्ष पूरा अवधि पुगेपछि हामी घर पठाउँछौ भने उसले अनि कम्पनीले त्यस पछाडि यो वर्ष थप तँलाई म अब थप्ने त्यही तत्काल घर पठाइदिन्छु भनेपछि हामीले त्यही अनुसार गऱ्यौँ। सबैजनाले कोही पनि घर फिर्केन अनि थपेपछि कसैलाई पनि पठाएन। छानी छानी 2-4 जनालाई पठायो अनि हामीलाई पठाएन। पछि अनि एकैताल कोभिड भयो, सुरु भयो। कोभिड भएपछि पाइँदैन घर जान भनेर अनि त्यसरी नै राखिरह्यो। हामीलाई राखिरहेपछि अनि 5औं वर्ष सुरु भएपछि चाहिँ म घर जान्छु, म सक्दिनँ काम गर्न, म बिरामी छु भन्दाखेरि उसले जबरजस्ती नै मलाई लगेर चाहिँ मेडिकल गरा अनि मेडिकल गराएपछि त फिट छ, केही पनि छैन, काम गर्नुपर्छ, हामी अहिले पठाउन सक्दैनौँ, यदि यो हुन्छ भने तेरो खुसी गर भनेर भनेपछि हामीसँग अब केही डकुमेन्टहरू पनि थिएन भने कम्पनीले एकदमै हेल्थ क्लेम गर्ने, नलाने, ठगेको भन्ने, दिदिने अनि तनाव दिने, घर परिवारसँग राम्रो सम्पर्क गरेर नदिने, हरेक गरेर त्यो तनाव दिएर अनि खाना किचनहरू पनि यस्तो टोइलेटमा थियो राखिदिएको, टोइलेटको साइड यतापट्टि त्यहाँ राखिदियो अनि त्यस्तैमा दुःख गरेर खाइयो अनि खाने सामग्रीहरू पनि थिएन हामीसँग अनि पछि कसो कसो गरेर 1 रात 2 रात त हामी भोकै बसियो अनि कसो कसो गरेर मार्केट चाहिँ जाने लुकीचोरी गरेर ट्याक्सी बोलाएर हामी मार्केट गइयो। दुःख दिएको रहेछ
अनि त्यो पैसा छ नि, अब यति धेरै दुःख पाएर पनि तपाईँहरूलाई त्यो काम गरेको अवधिको पैसा चाहिँ कस्तो आयो?
अब त्यो काम गरेको अवधिको त हामीलाई कसरी, यहाँ हामीले 1900 साइन गरेर गएको त्यो दिएन, 1900 1700 दियो, 1700 पनि 1600 मात्रै दियो। 100 कि तिमीहरूलाई इमर्जेन्सी फन्ड आपत विपद परेको बेला हामी त्यो फन्ड दिन्छौँ भनेको थियो। पछि हामीले कति रिक्वेस्ट गर्यौँ, हामीलाई यस्तो आपत परेको छ, अहिले छैन, खानै केही छैन भन्दाखेरि चुप लागेर बस तपाईँ मर्ने मन छ भन्ने, त्यस्तै भयो कि त्यसरी नै बसियो अनि नदिने,
एउटा त तपाईँहरूले नचाहँदा नचाहँदै काम गर्न पर्यो, दुःख दियो होइन त, अर्को चाहिँ दुःख गरे अनुसार चाहिँ काम गर्दा पनि तपाईँहरूलाई कोरोनाको चाहिँ बहानामा, कोरोना महामारीको बहाना पारेर पैसा दिएन।
कोरोनाको महामारी पारे जस्तो बहाना गरेर उसले हामीलाई त्यसरी दिएन अनि पछि त्यसो भएपछि
भनेको अब तपाईँहरूले यो बीचमा झन्डै कति 5100 रिङ्गी पाउनु भएन हो?
पाइएन, मैले त 5100
रिङ्गिट
हजुर त्यो पाइन, अनि अरू त्यो सम्झौता रकम पनि पाइएन। त्यो 1900 दिने भनेको थियो, त्यो हामीले एमबिसीलाई भनेको थियौँ हामीलाई 1700 काम लगाइरहेछ भन्दा त्यो पनि अब चुप लगाएर बस चुप लगाएर त्यहाँ ऊ गर्ने भन्ने उनीहरूले, अनि अब हाम्रो नेपाल सरकारलाई पनि उजुरी गर्दा पनि हुँदैन, हुन्छ त्यहाँ हामीले त खोज्ने ठाउँ कहीँ पनि छैन, अनि चुप लगाएर बस्यो।
होमनाथले त तलब माया मारेरै घर फर्कनु भयो, किनकि न न्याय माग्न जाने ठाउँ कतै थियो न त श्रमिकको कुरा सुनिदिने कोही थिए। तर कतिपय श्रमिक अहिले पनि बाँकी तलब पाए घर जाउला भन्दै विदेशमै काम गरिरहेका छन्। कोरोनाको असर कम भए कम्पनीले काटेको तलब दिन्थ्यो कि भन्ने आशमा छन् उनीहरू, तर दिन्छ या दिँदैन भन्ने थाहा छैन।
साउदीमा रहेका कतिपय श्रमिक त बिना कारण काटिएको आफ्नो तलब पाउन त्यहाँको श्रम अदालतसम्म पुगेका छन् र अहिले अदालतको फैसला कुरिरहेका छन्। काम गरे बापतको तलबमा कम्पनीले नै कैंची चलाइदिँदा समस्यामा परेका श्रमिकको भोगाई समेटेर साथी वेदानन्द जोशीले तयार पारेको रिपोर्ट अबको पालोमा।
भन्छ अरे जाने बेला दिन त्यसको हिसाब भन्छ अरे, म धेरै दुःख धेरै पीडितमा धेरैमा भएको थियो, बसिरहेको छु, फाँस भएर भने मलाई कति गाह्रो भयो होला आफ्नो होइन कोठा बस्ने, अब त्यो थाहै छ हेर्नु।
कास्कीका हरिश चन्द्र ओझा। मलेसियामा आफूले काम गर्दै आएको कम्पनीले वर्षौंसम्मको तलब नदिएर रोकेपछि आफ्नो समस्या सुनाउँदै उहाँ मलेसियाको जोरबारूमा रहेको एक रेस्टुरेन्टमा काम गर्नुहुन्थ्यो। परदेशी भूमिमा दुःख सुख जीवन चल्दै थियो, तर पारिवारिक समस्याको कारण घर नफर्की नहुने समस्या आइपर्यो। उहाँले कम्पनीसँग आफूले काम गरे बापतको तलब र बिदा माग्नुभयो, तर कम्पनीले न तलब दियो न त टिकट काटेर नेपाल नै पठायो। गैर कानूनी ढंगले कम्पनी छाडेर भाग्न उहाँको मनले मानेन। कोरोना भाइरसका कारण मलेसियामा पनि लकडाउन भयो, त्यसपछि कहिले काम दिने कहिले बिदा बस्न लगाउने गर्न थाल्यो कम्पनीले पनि। उहाँ काम गर्नुहुन्छ तर तलब भने पाउनु भएको छैन, न त घर फर्किन नै पाउनु भएको छ।
कोरोनाको के मेरो त आफ्नै हिसाब छ नि सर, कम्पनी न त्यसै आउन खोजेको नि होइन, परिवारले धोका दिएर होइन, अब आफ्नो घर परिवार सम्हाल्ला मिलाउँला भनेर आउन खोजेको। म पार्टीले अब मलाई कहिले चाहिँ राखिने त्यो पनि थाहा छैन, कुनै संस्थाहरूले सुविधा दिएर हेर विचार गरिदिए तैपनि अर्जेन्सी त आउन सकिन्छ कि भन्ने आशा लाग्छ हेर्नु।
केही कमाउने र परिवारलाई सुख दिने सपना बोकेर 4 वर्ष पहिले मलेसिया पुग्नुभएका हरिश्चन्द्र अहिले आफ्नै दुःखको पोको फुकाउन सकिरहनु भएको छैन। कम्पनीले खाना बस्न त दिएको छ तर माया सम्मान र पसिनाको कमाई भने रोकेर राखेको छ। कम्पनीले कामदारलाई अनेक कुरामा प्रतिबन्ध लगाउँछ, त्यहाँको स्थानीय नम्बर फोनमा राख्न पनि दिँदैन, मोबाइल फुटाइदिने गाली गर्ने गर्छ। 9 महिना कोरोना अघिकै रकम र 5-6 महिना पछिको गरी लिनुपर्ने 15,000 रियाल बढी रकम छ, तर तलब लिएको भनेर सही गर्न लगाएको छ कम्पनीले।
मेरो रकम त लगभग अब पहिलाको 8-9 महिनाको सेलरी छ अरे, अब अहिले आएर फेरि पछि बिचमा आएर काम गरेर त्यतिखेर पनि अब 5-6 महिनाको सेलरी छ बिचमा होइन, अब यो त अब बुकमा साइन गरिरहेछ हेर्नु होइन, साइन गरेपछि आफ्नो अब कानुनमा यसरी जित्ने भयो, साइन नगरिकन काममा नलाउने।
हरिश चन्द्र जस्तै खोटाङका लीला बहादुर राईले पनि आफू कार्यरत साउदीमा तलब नपाएको धेरै भयो। उहाँ मिनरल वाटरको कम्पनीमा काम गर्नुहुन्थ्यो, कमाई राम्रै थियो, तर 2 वर्ष अघि सन् 2019 अन्त्यतिर त्यो कम्पनीको पानीमा समस्या देखिएपछि त्यहाँको सरकारले कम्पनी नै सिल गरिदियो। त्यसको केही पछि कोरोनाका कारण लकडाउन हुन थाल्यो, त्यसपछि लीला बहादुर राई लगायत त्यो कम्पनीमा काम गर्ने 17 जना नेपालीहरू एकाएक कामविहीन बने। खान बस्न त कम्पनीले नै दिइरहेको छ, तर कम्पनी खुल्छ र काम सुरु हुन्छ भन्दा भन्दै 10 महिना बिते, काम सुरु भएन। काम नभएको भन्दै कम्पनीले पनि तलब रोकिराख्यो। नेपाली 10 लाख जति रुपियाँ कम्पनीबाट लिन छ तर दिएको छैन।
हामीले पाउनु चाहिँ तपाईँ काम गरेर नगरेर मिलाएर हाम्रो 19 महिनाको सेलरी छ, त्यो 10 महिनाको काम गरेको पैसा नदिए पनि यदि दिएन भने नदिएन केही फरक पर्दैन हामीलाई, तर जुन काम गरेको पैसा नै हाम्रो बेनिफिट हुन्छ। जस्तै हामीले काम गरेर परिश्रम गरेर सर्भिस गरेका छौँ, त्यो सर्भिसको पैसा हाम्रो हुन्छ। सबै मिलाएर चाहिँ धेरै चाहिँ आउँदैन, 8-10 लाख आउँछ त्यति हो सबै के भने।
त्यहाँको लेबर कोर्टमा उहाँहरूले तलब दिलाइपाऊ भन्दै मुद्दा पनि गर्नुभयो। उहाँहरूको मुद्दा उच्च अदालतमा पुगिसकेको छ। प्रवासीहरूको हितमा काम गर्ने एक संस्थाले उहाँहरूलाई तलब दिलाउन नसके पनि नेपाल पठाइदिन सक्ने भन्ने कुरा राख्यो। तर मुद्दा चलिरहेकाले लीला बहादुर लगायत अरू मुद्दाको पर्खाइमै हुनुहुन्छ।
लेबर कोड छ, त्यो लेबर कोड रहेछ, लेबर कोडमा चाहिँ केस गरेको छ। अहिले यस्तो अवस्था छ कि सर, अहिले हामीले हप्ता 10 दिन भइसक्यो, फेरि कम्पनीले काम चालु गरिरहेको छ कि सर। हजुर, काम गर्नु सुरु गरिरहेको छ सबैले गरेपछि, अनि यहाँ चाहिँ कम्पनीले चाहिँ के भनेको छ भने तपाईँले केस क्यान्सल गरिदिउँ, तर भने 4 महिनाको लागि चाहिँ होल्ड गर्नु, केस होल्ड गर्नु, मेरो यहाँ सबै कम्पनीको मेरो सिस्टमहरू सबै बन्द भएको छ त्यसो गरेकोले गर्दाखेरि भनेर भन्ने कुरा गरेको छ। अनि हामी चाहिँ होल्ड पनि नगर्ने, मात्रै होल्ड पनि नगर्ने, केस पनि नगर्ने, त्यति गरेर चाहिँ बर्बादै भइहाल्छ।
साउदीमै रहनुभएका पाँच थरका सन्दीप सुनारले पनि अघिल्लो वर्षको डिसेम्बरदेखि गएको मार्चसम्मको तलब पाउनु भएन। उहाँको कारण अर्कै छ। उहाँ सुरुमा काम गर्ने कम्पनीमा तलब कम भएको र खान बस्नमै ठिक्क हुने, त्यसैमाथि कम्पनी पनि अवैधानिक हो भन्ने सुनेपछि सन्दीपले नयाँ ठाउँमा काम गर्ने सोच्नुभयो। नेपालकै राजेश लिम्बू भन्ने एकजनाले उहाँलाई राम्रो कम्पनीमा काम लगाइदिने भन्दै 1 लाख रुपियाँ मागे। नेपाली चिनेको दाईले काम लगाइ त हाल्लान् नि भनेर उहाँले विश्वास गर्नुभयो। राजेशले भनेकै कम्पनीमा काम थाल्नुभयो। तर काम गरेको 4 महिना बित्दासम्म पनि हातमा तलब आएन। कम्पनीलाई सोद्धा राजेशको हातमा पैसा दिइसकेको छ भनेर भन्छ, तर राजेश सम्पर्कमा आउन चाहँदैनन्। फोन उठाए पनि कम्पनीले दिएको छैन भनेर फोन राखिदिन्छन्।
भन्छ कम्पनीले दिएको छैन भन्दै हल्लाएको छ, तर अब कम्पनीले चाहिँ पहिले पैसा दिइसकेको रहेछ। उसमा काम गरिरहने मान्छेहरूलाई दियो पैसा, कोही कोहीलाई दिएको छैन। लगभग 40 जना मान्छे थियो, स्टाफ पनि भयो 1 महिना, र पनि अब पैसा दिएन। उसले धेरै धम्काउने फर्काउने मात्रै गरेको थियो। जम्मा हाम्रो मात्रै चाहिँ 5 जनाको पैसा मात्रै तपाईँले 20-35 हजार
जति पैसा। भर्खरै सुन्नुभयो श्रमिकको ज्यालामा भइरहेको चोरीको कुरा। कोरोना महामारीपछि बढेको श्रमिकको ज्यालामा चोरी गर्ने प्रवृत्ति रोक्न सरकारले के गर्नुपर्छ त भन्ने विषयमा पीएनसीसीका कुलप्रसाद कार्कीसँग गरिएको कुराकानी लिएर एकैछिनमा आउनेछौ। देश परदेश सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। देश परदेश देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेको बेलामा उज्यालोअनलाइन.com/ र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। साथै देश परदेश भाइबरमा पनि उपलब्ध छ।
ज्यालामा ठगी त पहिले पनि हुन्थ्यो, तर कोरोना महामारीका बेला नेपालीले काम गर्ने देशहरूमा ज्यालामा चोरी व्यापक भयो। कार्यक्रम देश परदेशमा आज हामी त्यही ज्याला चोरी अथवा श्रमिकको ज्यालामा कैंची चलाउने प्रवृत्तिको कुरा गरिरहेका छौं।
यतिन्जेल सुन्नुभयो कोरोना महामारीको समयमा गरेको कामको सुविधा र तलबमा रोजगारदाताले कैंची चलाएपछि लाखौं रूपियाँ माया मारेर घर फर्किएका इलामका ओमन्ना चापागाईको अनुभव, अनि सुन्नुभयो यही मासिक रूपमा ज्यालामा ठगीमा परेका विदेशमा कार्यरत श्रमिकका कुरा। काम गरेपछि पाउनुपर्ने ज्याला आधा अधुरा दिने र बीचको मानिसले खाइदिने घटनालाई ज्याला चोरी भनिन्छ। कोरोना महामारीको समयमा यस्तो प्रवृत्ति वात्तै बढ़ेको छ। यस अवधिमा प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले 730 जना श्रमिकसित ज्याला चोरीका विषयमा अध्ययन गरेको थियो। अध्ययनमा समेटेका यी श्रमिकहरू ज्याला चोरीको शिकार भएका पाइए। कोरोना महामारीको समयमा उनीहरूको ज्यालाबाट 3,98,35,632 रूपियाँ चोरी भयो। कतार श्रमिकको ज्याला चोरी गर्ने देशमा सबैभन्दा माथि देखिएको छ। कतारबाट फर्किएका 362 जना नेपाली श्रमिकले आफ्नो ज्याला चोरी भएको बताएका छन्। खाड़ीकै अर्को देश साउदीबाट फर्किएका 157, बहराइनबाट फर्किएका 134, युएईबाट फर्किएका 17 र मलेसियाबाट फर्किएका 58 जनाले पनि आफ्नो ज्यालामा चोरी भएको बताएका छन्।
सबैभन्दा धेरै ज्याला चोरीको मारमा निर्माणको क्षेत्रमा काम गर्ने श्रमिकहरू परेका छन्। आफूले पाउनुपर्ने ज्यालामा चोरी भए पनि परदेशी भूमिमा श्रमिकहरू न्याय माग्न जाने ठाउँ छैन, त्यसैले उनीहरू चुपचाप घर फर्कन बाध्य छन्। किन हुन्छ श्रमिकको ज्यालामा चोरी? पाउनुपर्ने न्यूनतम ज्यालामा चोरी हुँदा श्रमिकलाई के कस्ता असर पर्छ र ज्यालामा चोरी रोक्न सरकारले के काम गर्नुपर्ला? ज्याला चोरीको विषयमा अनुसन्धान गरेको संस्था प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीसँग हामीले यिनै विषयमा कुराकानी गरेका छौं।
यो लामो समयसम्म यो शब्द चाहिँ आएको थिएन। यो पछिल्लो समयमा जब पेन्डामिक शुरू भयो, पेन्डामिक शुरू भइसके पछाडि रोजगारदाताहरू जो रोजगारदाताहरू चाहिँ कामदारहरूप्रति उत्तरदायी हुँदैनन्, उनीहरूको हक अधिकारको बारेमा चाहिँ गर्दैनन् र उनीहरू नाफा कमाउने मात्रै एउटा कुरा गर्ने खालका कम्पनीहरूले चाहिँ कामदारहरूलाई पुरा तलब सेवा सुविधाहरू दिएनन् र यो उनीहरूले पाउनुपर्ने जुन ज्याला हो त्यो ज्याला चाहिँ उनीहरूले प्राप्त गर्न सकेनन्। यसलाई चाहिँ वेज थेप भनेर यसको नयाँ शब्द अहिले बाहिर आएको छ। यो चाहिँ एउटा अब हाम्रो नेपाली शब्दमा भन्ने भनेदेखि आफूले गरेको कामको पारिश्रमिक ज्याला नपाउनु, यो चाहिँ रोजगारले आफै खिचेर राख्नु, आफूले नै राख्नु या चोरी गर्नु सर हो भनेर यसलाई चाहिँ वेज थेप भनेर भनियो।
अब यो चाहिँ पहिले पनि हुन्थ्यो कि अहिले कोरोना महामारी पछि मात्रै हुन थाल्यो भनेर तपाईँहरूको अध्ययनले देखाएको छ?
अब योभन्दा अब हाम्रो संस्था स्थापना भएको अहिले 12 वर्ष जति भयो, योभन्दा अगाडि चाहिँ अवश्य पनि यिनै यस्तै किसिमका जुन व्यवहारहरू त भइरहेका थिए। वैदेशिक रोजगार ऐनले पनि अब यसलाई चाहिँ स्पष्ट गरेको थिएन, श्रम ऐनहरूबाट पनि स्पष्ट रूपमा यसरी वैदेशिक रोजगारमा जाने र त्यहाँबाट चाहिँ तलब सेवा त पाउने व्यवस्था भन्ने अब नेपालमै पनि 2064 सालमा मात्रै वैदेशिक रोजगार ऐन आयो। युएन कन्भेन्सनले पनि कामदार वैदेशिक रोजगारमा जाने श्रमिकहरूको आप्रवासी श्रमिकहरूको हक अधिकारका लागि भनेर 1990 मात्रै कन्भेन्सन आयो। त्योभन्दा पहिला जनरल प्रिन्सिपलहरूमा चाहिँ यो आइएलओ अभिसन्धिहरूले यसलाई सम्बोधन गरेको भए तापनि यी लामो समयसम्म अनौपचारिक क्षेत्रमा या कुनै पनि कम्पनीले या कुनै मालिकले आफूलाई आफूसँग काम गर्ने कामदारहरूसँग चाहिँ पूरा रूपले उनीहरूको हक अधिकार त्यहाँको श्रम ऐन अनुसारको सेवा सुविधाहरू दिएका छैनन्। तर यो चाहिँ अहिले स्थापित भएको चाहिँ नयाँ शब्द हो, यो कालान्तरदेखि भइआएको थियो र यसले चाहिँ यसरी भएको छ है भनेर अब एउटा नयाँ इस्युको रूपमा चाहिँ यो अहिले अगाडि आयो।
भनेपछि कोरोना महामारी पछि चाहिँ त्यो थाहा पाइयो भनौँ न यस्तो कुरो चाहिँ,
यो चाहिँ प्रचुर मात्रामा पहिला चाहिँ अब
थोरै हुन्थ्यो, महामारीको बेलामा चाहिँ यसलाई न्यू पारेर त्यस्तो खालको प्रवृत्ति बढ्यो,
प्रवृत्ति एकदमै धेरै बढेर गयो र धेरै मान्छेहरू चाहिँ यसबाट चाहिँ प्रभावित भए र अब यो विषय चाहिँ एउटा यो अन्तर्राष्ट्रिय लेबर माइग्रेसन सेक्टरमा चाहिँ एउटा नयाँ विषय चाहिँ बनेको छ।
अब यसबारे चाहिँ नेपाली श्रमिकहरू कतिको जानकार छन्? अब जानकार छैनन् भने उनीहरूले यो विषयमा आफू ठगिरहेको छु अथवा मेरो ज्यालामा चोरी भइरहेको छ भन्ने कुरो चाहिँ कसरी थाहा पाउने?
अब कस्तो हुँदो रहेछ भनेदेखि सर्वसाधारणले बुझ्दाखेरि यो ज्याला चोरी हुने विषय, ज्याला चोरी भएको छ भन्ने कुरालाई चाहिँ अब यो महामारीको समयमा चाहिँ आफूले ज्यान बचाउनको लागि कसरी त्यो देशबाट फुत्केर हिँड्ने या एउटा रोजगारदाताप्रतिको आफ्नो सहानुभूति राख्ने जमात पनि छ, यसलाई चाहिँ कसरी लिन्छन् भनेदेखि यो अब साउलाई पनि घाटा लागेको छ, चाहिँ अब सामान्य हो भन्ने किसिमको छ भनेदेखि यसलाई बुझ्नुपर्ने विषय चाहिँ के हो त भन्दाखेरि यो कामदारको अधिकार हो, यो अधिकार चाहिँ कटौती गर्न पाइँदैन भनेर बुझ्ने मान्छेहरूको संख्या चाहिँ अलिकति कम छ।
अब यो समस्या तपाईँहरूले अध्ययन गर्दा चाहिँ कुन देशमा बढी देख्नुभयो?
अहिले हामीले देखेको अब हामीसँग हाम्रो जहाँ पहुँच पुग्यो त्यसलाई नै अब हामीले भन्ने हो र हामीसँग आएका रेकर्डहरू मध्येमा सबैभन्दा धेरै कतारमा छ, कतारबाट धेरै भएको छ अनि त्यस पछाडि क्रमशः साउदी, बहराइन, मलेसियातिरबाट क्रमशः हुँदै आएको।
कार्कीजी तपाईँले भनिहाल्नुभयो यो अहिले कोरोना महामारीको कारण चाहिँ यो ज्यालामा चोरी, अझ नेपालीमा सट्ट भन्दाखेरि बुझिने भाषामा भन्दाखेरि यो ज्यालामा चोरी गर्ने प्रवृत्ति चाहिँ कोरोना महामारीलाई न्यू पारेर धेरै देखियो, त्योभन्दा अगाडि नै अलिअलि त हुन्थ्यो भन्ने कुरा गर्नुभयो। अब यो गर्नुको कारण चाहिँ अरू के हुन सक्छन्? रोजगारदाताले श्रमिकको ज्याला चोरी गर्नका अरू कारणहरू के हुन सक्छन्?
अब विशेष गरेर चाहिँ अब हामीले सरसर्ती हेर्दाखेरि कस्तो देखिन्छ भनेदेखि, जो आफूले कम्पनी खोलेको छैन तर कम्पनीमा कामदार सप्लाई गर्ने जुन बिचौलियाहरू छन्, गन्तव्य मुलुकमा रहेका बिचौलियाहरू छन्, ती बिचौलियाहरूले चाहिँ कामदारहरू लगेर स्टक राख्ने र उनीहरूले चाहिँ कहाँ कहाँ मागाउँछ त्यहाँ सप्लाई गर्ने सप्लायर भनेर भन्छ अब विदेशतिर पनि, ती सप्लायरहरूले चाहिँ कम्पनीहरूमा कम्पनीहरूको अलिकति काम सुचारु नभएको अवस्थामा चाहिँ उनीहरूले लगेका ठेक्कामा लगेका उनीहरूले अब नेपाली शब्दमा हुने सरदार जस्तो चाहिँ कम्पनीहरूले चाहिँ लिएर गएका मान्छेहरूलाई चाहिँ उनीहरूले कम्पनीमा तुरुन्तै काम नपाएको अवस्थामा चाहिँ उनीहरूले उनीहरूको सेवा सुविधाको जिम्मेवारी जसले लिएको थियो ती प्रवृत्तिका मान्छेहरूले चाहिँ यो जेला चोरीमा चाहिँ उनीहरूको ठुलो हात देखिन्छ।
अब यो दुई चार पैसा कमाउन भनेर विदेशमा गएका नेपालीहरू जसले चाहिँ यो न्यूनतम ज्याला पनि पाउँदैन अथवा त्यो चोरी हुन्छ, यसबाट चाहिँ उनीहरूलाई कस्तो असर परेको छ, कस्तो समस्या भोगिरहेका छन्?
अझै म त यसलाई के भन्छु भनेदेखि, यो ज्याला चोरी चाहिँ निरन्तरता पायो भनेदेखि यसको अवस्था चाहिँ वैदेशिक रोजगार क्षेत्रमा एकदम भयावह हुन्छ र यसले पार्ने असर भनेको त एउटा कामदारको व्यक्तिगत जीवन, उसको मानसिकतादेखि लिएर उसँग आश्रित परिवारलाई हुने असर त छँदैछ। यसको अलावा हाम्रो चाहिँ रोजगारदाताहरूले या नेपालबाट कामदार पठाउने एजेन्टहरूले चाहिँ ज्याला चोरीको विषय छ, यसबाट चाहिँ अरू भविष्यमा पनि यसलाई चाहिँ निरन्तरता दिएर मान्छेहरूलाई चाहिँ ठगी गर्ने परम्परा कायम हुन्छ भन्ने चाहिँ एउटा ठुलो विषय हुन्छ।
अब करार अनुसारको तलब सेवा सुविधा नपाएमा नेपाल आएर पनि न्यायका लागि उजुरी दिन पाइने भन्ने व्यवस्था छ, तर ज्यालामा चोरी हुँदा चाहिँ न्याय कसरी माग्ने, कहाँ माग्ने?
अब त्यो चाहिँ न्याय दिने न्याय प्रणालीमा अब न्यायको तहकिकात गर्ने निकायहरू भए, वैदेशिक रोजगार बोर्ड भयो, त्यस पछाडि लगेर न्यायाधिकरणले चाहिँ कसरी व्याख्या गर्ने भन्ने एउटा अहम प्रश्न चाहिँ त्यहाँ पनि छ। अब यसलाई चाहिँ यो विषय स्थापित भइ नसकेको, यसलाई वैदेशिक रोजगारबाट स्पष्ट व्याख्या नभएको अवस्थामा चाहिँ हामीसँग मौजुदा कानुनहरू छन्, वैदेशिक रोजगार ऐन छ र देशकै हाम्रै श्रम ऐन पनि छ 2074, वैदेशिक रोजगार ऐन 2064। यसको वैदेशिक रोजगार ऐनको दफा 55 करार अब करार भन्दाखेरि फरक पर्यो भनेदेखि त्यसको चाहिँ सम्पूर्ण जिम्मेवारी चाहिँ जसले पठाएको हो मेन पावर कम्पनीले लिनुपर्छ भन्ने एउटा छ भनेदेखि, अर्को चाहिँ हाम्रो श्रम ऐनको दफा 34 यही विषयलाई चाहिँ श्रमिकहरूको ज्याला चाहिँ कुनै पनि हालतमा उसलाई पाउनुपर्छ भनेर एउटा अधिकारको रूपमा स्थापित गरेको छ र यो स्थापित गराएपछि यसलाई कार्यान्वयन गराउने अधिकार कार्यान्वयन गराउने एउटा दायित्व पनि नेपाल सरकारको भएको हुनाले यसकै आधारमा अब सरकारले चाहिँ यसको केही मापदण्ड बनाउने, अलिकति व्याख्या गर्ने, यसलाई एउटा एकदम छोटो विधिबाट संक्षिप्त विधिबाट चाहिँ एउटा कानुन ल्याएर सम्बोधन गर्ने या केही गर्न सक्ने अवस्था चाहिँ नेपाल सरकारले गर्न सक्छ।
यसलाई सम्बोधन गर्न अब के गर्नु पर्ला? श्रमिक आफै कसरी सचेत हुने? अरू जिम्मेवार निकाय अब यो क्षेत्रमा काम गर्ने सरकारी गैर सरकारी निकायहरूले के गर्ने?
अब सरकारी गैर सरकारी निकायको चाहिँ यो एउटा इस्यु महत्त्वपूर्ण इस्यु हो, यो राज्यलाई चाहिँ ठुलो असर पार्ने, श्रमिकहरूलाई ठुलो असर पार्ने एउटा इस्यु हो भन्ने कुरो चाहिँ विभिन्न सङ्घ संस्थाहरूले यसलाई उठाउनु पर्यो र नेपाल सरकारले यो ज्याला चोरीको विषयको एउटा व्याख्या गर्नु पर्यो, त्यसमा चाहिँ कारवाहीको प्रक्रिया चाहिँ तोकिनु पर्यो, यो ज्याला चोरीमा परेका कामदारहरूले चाहिँ क्षतिपूर्तिको व्यवस्था हुनु पर्यो र ज जसले क्षति यो के अरे ज्याला चोरी गरेका कम्पनीहरू छन् त्यस्ता कम्पनीहरूलाई ब्ल्याकलिस्टमा राखेर एउटा कारवाहीको प्रक्रियामा लाने एउटा सरकारले गर्नुपर्ने दायित्व हो र कामदारहरूले बुझ्दाखेरि चाहिँ कामदारहरूको आवाज जहिले पनि अब अलिकति उनीहरूको माथिल्लो स्तरसम्म पहुँच पुग्दैन, यो विषयलाई चाहिँ नेपाल सरकारले द्विपक्षीय सम्झौतामा हुनसक्छ या कुनै फोरमहरूमा डिप्लोमेटिक फोरमहरूमा पनि हाम्रा कामदारहरूको चाहिँ फल्ना फल्ना देशमा गएका हाम्रा कामदारहरूले यसरी ज्याला चोरीमा चाहिँ उनीहरू प्रभावित भएका छन्, यो विषयलाई चाहिँ त्यो देशले कानुन बनाएर सम्बोधन गर्नुपर्छ भनेर भन्नु पर्यो र केही केही देशहरू एकदम उदाहरणकै रूपमा दिन सकिने चाहिँ के छ त भन्दाखेरि कोरोना महामारीको समयमा 40% सेलरी कटौती गर्न सक्ने भनेर साउदी अरबले गरेको छ, त्यसै गरेर त्यसैलाई चाहिँ समर्थन गरेर युएईले पनि यो कुरो ल्याएको छ र अरू देशहरूले चाहिँ यस्तो गरेका छैनन् र यी देशहरूमा पनि द्विपक्षीय सम्झौता गर्नु पर्यो कि तिमीहरूले 40% कामदारहरूको हक अधिकार चाहिँ तिमीहरूले यो खोसेको छ, यो अधिकार तिमीहरूले चाहिँ नि कामदारहरूलाई दिनुपर्छ भनेर भन्नु पर्यो। द्विपक्षीय भएन भनेदेखि यसलाई बहुपक्षीय जुन यो डिप्लोमेटिक मिसनहरू हुन्छन्, यो कूटनैतिक नियोगहरूको हुन्छ, सम्मेलन होला, विभिन्न युएन कन्भेन्सनहरूको विषयहरूमा चाहिँ यो कन्फरेन्सहरू हुँदाखेरि चाहिँ यी विषयहरू चाहिँ सरकारको तर्फबाट गर्नुपर्छ। र अर्को सँगसँगै तेस्रो पक्ष भनेको हामीसँग जो मेन पावर एजेन्सीहरूले काम गरिराख्नु भएको छ, प्रत्यक्ष कामदार के अरे कम्पनीसँग र कामदारसँग मिलेर सरकारसँग यी तिनै पक्षसँग मिलेर काम गर्ने वैदेशिक रोजगार व्यवसायीहरूको पनि यसमा चाहिँ एकदमै ठुलो भूमिका हुनसक्छ। तिमीहरूले चाहिँ यस्तो गर्यो भनेदेखि भोलि हामीले चाहिँ कामदारहरूलाई उनीहरूको अधिकार स्थापना उनीहरूको पाउने अधिकारहरू प्राप्त गर्न सकेन भनेदेखि हामीलाई पनि राम्रो हुँदैन, यो एउटा नराम्रो परम्परा कायम रहन्छ भन्ने किसिमले उहाँहरूले पनि अगाडि बढ्नुपर्छ। रोजगारदाता र मेन पावर व्यवसायीको पनि छ र सरकार बिचमा हुने कुरो छ र कामदारहरूले चाहिँ बुझ्नुपर्ने कुरा चाहिँ यो कुनै एउटा सामान्य विषय होइन, यो चाहिँ ठुलो मेरो अधिकार चाहिँ कटौती भएको छ र यसका लागि चाहिँ मैले यसको माग दाबी गर्नुपर्छ, यसको अधिकार स्थापनाका लागि सम्बन्धित निकायमा चाहिँ उजुरी गर्नुपर्छ, सूचना दिनुपर्छ, प्रमाणहरू पेश गर्नुपर्छ भन्ने चाहिँ मैले तल्लो स्तरसम्म कामदारहरूसँग जो जो समस्यामा परेर फर्किनु भएको छ उहाँहरूसँग पनि पुग्नु पर्यो, जो अहिले उही विदेशमै हुनुहुन्छ तर अलरेडी कटौतीमा पर्नुभएको छ भने उहाँहरूलाई त्यहीँबाट पनि त्यहीँको स्थानीय कानुन अनुसार पनि आफ्नो अधिकार प्राप्त गर्नको लागि उहाँहरूलाई प्रोत्साहन गर्नुपर्छ जस्तो लाग्छ।
वैदेशिक रोजगारीमा गएका श्रमिकको ज्यालामा भइरहेको चोरी र यसलाई रोक्न सरकारले चाल्नुपर्ने कदमबारे सुन्नुभयो पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीको विचार। नेपालको वैदेशिक रोजगार ऐनले करार अनुसार सेवा सुविधा नपाएमा देश फर्किएर पनि श्रमिकले कम्पनी विरूद्ध उजुरी गर्न पाउने व्यवस्था गरे पनि ज्याला चोरीको कुरामा ऐन मौन छ, तर श्रमिकहरू आवश्यक प्रमाण सहित आएमा परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चाल्न सकिने बताउनुहुन्छ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतम।
अलिकति छलफल गर्ने परिपाटी यो कोभिडको कारणले हामीले गर्न सकेका छैनौँ भाषामा, अलिकति मन्त्रालयमा यसरी विभिन्न वैदेशिक रोजगारीका क्षेत्रमा आबद्ध संस्थाहरूसँग बसेर अलिक व्यापक रूपमा छलफल गर्ने अनि त्यसको सोल्युसन खोज्ने गर्न पनि नसकेको अवस्थाको कारणले चाहिँ केही समस्याहरू पनि भएका छन्। त्यो कोभिडले हामीलाई पनि प्रभाव चाहिँ पारेको छ र एउटा सत्तासु सत्ता कुरा गर्ने कुरा हाम्रो छँदैछ। त्यसै गरी अर्को डिप्लोमेटिक मिसनहरूसँग हामी डिप्लोमेटिक मिसन मार्फत पनि यी कुराहरू चाहिँ अगाडि बढाउन सक्छौँ भन्ने मलाई लाग्छ। त्यसको चाहिँ हाम्रो विभिन्न अब सैनिक पन्थीहरूसँग आबद्ध भएका र रिसिभिङ पन्थीहरू पनि आबद्ध भएको जुन फोरमहरू छ, अब धेरै डायलग फोरमको प्रोसेस जुन हामी अध्यक्षता गरिरहेका छौँ, अस्ति भर्खर मात्रै हामीले चाहिँ अफगानिस्तानले चाहिँ अध्यक्षता ग्रहण गर्नुभएको छ, उहाँहरू हुनुहुन्छ, यो फोरमहरू पनि हामीले पर्याप्त रूपमा चाहिँ युज गर्न सक्छौँ।
तपाईँको पनि कम्पनी वा व्यक्ति कसैले ज्यालामा कैंची लगाइरहेको छ या ज्याला चोरी भइरहेको त छैन, यो सचेत हुने बेला हो। कार्यक्रममा अब तपाईँका रुचि र चासोका विषय समेटेको राउन्ड अपको पालो।
तपाईँ विदेशबाट फर्कँदै हुनुहुन्छ र विमानस्थलबाट गाडीमा यात्रा गरेर घर फर्कँदै हुनुहुन्छ, यदि त्यसो हो भने यात्रा गर्नु अगाडि सड़कको अवस्थाबारे बुझेर मात्र यात्रा गर्नुहोला। देशका विभिन्न ठाउँमा अविरल वर्षा पछि आएका बाढ़ी पहिरोका कारण सड़कहरू अवरूद्ध भएका छन्। नारायणघाट मुगलिन सड़क खण्ड, बीपी राजमार्ग, पूर्व पश्चिम राजमार्ग लगायतका सड़कमा पहिरो खस्ने क्रम चलिरहेकाले आफूले ओहोर दोहोर गर्नु अगाडि ट्राफिक प्रहरीको पैसा पैसा नलाग्ने, 103 र प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 सम्पर्क गरेर सड़कको अवस्थाबारे जानकारी लिन सकिन्छ। सोमबारदेखि निरन्तरको वर्षा केही कम हुने भए पनि मनसूनको अवधि अझै एक महिना बाँकी भएकाले डुबान र पहिरोको जोखिम भने कायमै रहेकाले यात्रा गर्दा सतर्कता अपनाउन मौसमविदले आग्रह गर्दै आएका छन्। नेपालमा 68% भन्दा धेरै मानिसमा कोरोना भाइरसको एन्टीबडी तयार भएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका 6 महिना भन्दा बढ़ी उमेर समूहका 13,161 जनामा गरेको परीक्षणमा 68.6% कोरोना भाइरस विरूद्धको एन्टीबडी बनेको पाइएको हो। जति धेरै मानिसमा एन्टीबडी तयार हुन्छ महामारी नियन्त्रणमा उत्तिकै सहज हुने भएकाले बढ़ी व्यक्तिमा एन्टीबडी तयार हुनु राम्रो हो। धेरै मानिसमा एन्टीबडी देखिए पनि भाइरसले रूप बदलिरहने डर भएकाले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, हात धुने लगायतका स्वास्थ्यका मापदण्ड पालना गरिरहनु कोरोना महामारी नियन्त्रणको प्रभावकारी उपाय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैले तपाईँ पनि विदेशबाट खोप लगाएरै आउनु भएको छ भने पनि अनिवार्य रूपमा होम क्वारेन्टीन र आवश्यक जनस्वास्थ्यका मापदण्ड पालना गरेर बस्नुहोला। अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जा गरेपछि स्वदेश फर्किने नेपालीको संख्या झण्डै 800 जना पुगेको छ। काबुलमा उद्धारको पर्खाईमा रहेका नेपालीको उद्धारको प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। काबुलमै रहेकाहरूलाई पनि सुरक्षित ठाउँमा राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। तपाई वा तपाईका आफन्त कोही अफगानिस्तानमा हुनुहुन्छ भने जति सक्दो छिटो सम्पर्क गर्न पनि सरकारले आग्रह गरेको छ।
वैदेशिक रोजगार सम्बन्धी आफ्ना प्रश्न, समस्या, अनुभव तथा भोगाई सहित कार्यक्रम देश परदेशमा तपाई पनि सहभागी हुन सक्नुहुन्छ। इमेल ठेगाना deshdesh@unn.com.np आफ्नो समस्या, प्रश्न र भनाई पठाएर यो कार्यक्रममा सहभागी हुन सकिन्छ। मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट र विचार वा प्रश्न एसएमएसबाट पनि पठाउन सकिन्छ।
मोबाइलको म्यासेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरी एक स्पेस दिएर आफ्ना कुरा लेख्नुहोस् अनि 3556 नम्बरमा पठाउनुहोस्। म्यासेज हामी कहाँ आइपुग्छ। आफ्नो विचार, प्रश्न र भनाई आफ्नै आवाजमा रेकर्ड गराउन हाम्रो टोल फ्री नम्बर 1660015566 बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म फोन गर्दा पनि हुन्छ।
उज्यालोको फेसबुक पेज facebook.com/उज्यालोमा वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौ र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौ। तपाईँको परदेशको भगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौ।
देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै सन्जिता देवकोटा र मिलन तिमिलसिना पनि बिदा हुन्छौ। नमस्कार।